नमस्कार, म हुँ कृष्ण शर्मा।
मेरो पनि नमस्कार, म भावना राणा। रेडियो कार्यक्रम जलवायु उत्थानशील कृषिको दोस्रो श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ।
यो कार्यक्रम एफसिए नेपाल ग्रेप प्रियोजनासँगको सहकार्यमा जागरण एफएमले तयार पारेको हो। ग्रेप युरोपियन युनियन, जर्मनी सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा कृषि पर्यावरण दिगो र सुदृढ गर्न जिआइजेटद्वारा लागू गरिएको कार्यक्रम हो। रेडियो कार्यक्रम जलवायु उत्थानशील कृषि हरेक शुक्रबार बिहान 8:30 बजेदेखि आधा घण्टासम्म जागरण एफएम 90.8 MHz साथै मोबाइल एप्लिकेशन हाम्रो पात्रो अनलाइन जागरण .com र फेसबुक पेज जागरण नेटवर्कमा पनि एकैसाथ सुन्न सकिन्छ।
कृष्ण, कार्यक्रमको अघिल्लो श्रृङ्खलामा हामीले जलवायु परिवर्तन, परिवर्तनका कारण, कृषि र मानव स्वास्थ्यमा देखिएका असरहरूबारे छलफल गरेका थियौँ। आजको श्रृङ्खलामा हामी जलवायु उत्थानशील कृषि र यस सम्बन्धी प्रविधि तथा अभ्यासका बारेमा छलफल गरौँ है त।
हुन्छ नि भावना, हाम्रो कार्यक्रमको शीर्षक नै त्यही छ, त्यसैले हाम्रा श्रोताहरूलाई पनि जलवायु उत्थानशील कृषि भनेको के हो, यसलाई कसरी अवलम्बन गर्न सकिन्छ र हाल कस्ता अभ्यासहरू भइरहेका छन् लगायतका विषयमा पहिला बुझाउन आवश्यक छ। बरु विषयवस्तुको सुरुवात चाहिँ कहाँबाट गर्ने होला?
यसो गरौँ न, जलवायु उत्थानशील कृषिबारे मैले एउटा सामग्री तयार गरेको छु, सुरुमा त्यही सुनौ अनि अरू विषयमा छलफल गरौँला, हुन्न र?
ए हो, तपाईँसँग सामग्री छ है, त्यसो भए हुन्छ नि, सुनौ न त।
जलवायु परिवर्तनले कृषिमा धेरै नकारात्मक असर गरिरहेको छ। यसले गर्दा खेतबारीमा विभिन्न झारपातदेखि रोग किराको समस्याहरू बढेर उत्पादन वा उत्पादकत्वमा गिरावट आएको छ। यस्ता प्रकोपहरूले मानव जीवनमा प्रत्यक्ष असर पुर्याइरहेका छन्। अत्यधिक वर्षा, खडेरी, हावाहुरी र बाढी जस्ता प्रकोपहरू अझ धेरै बढ्ने अनुमान गरिएको छ। यसले गर्दा खाद्यान्न र पानीको उपलब्धतामा कमी आउनुका साथै कृषक वर्गहरूको जीविकोपार्जनलाई असुरक्षित बनाइदिन्छ। यद्यपि तथा सीमान्तकृत समुदायहरूले यस्ता चुनौतीहरूको सामना गर्न निकै कठिन हुन्छ। यस अर्थमा यस्ता समस्याहरूको समाधानको रूपमा हामीले जलवायु उत्थानशील कृषिलाई एक बलियो उपायका रूपमा लिन सक्छौ। यसले गर्दा जलवायु परिवर्तनका नकारात्मक असरहरूलाई कमी गरी खाद्य तथा पोषण सुरक्षालाई सुनिश्चित गर्न मद्दत गर्दछ। यसले आमदानी बढाई मानिसको जीविकोपार्जनलाई सुधार गर्न पनि सहयोग गर्दछ। संवेदनशील कृषक समुदायमा यस्ता प्रकोप तथा ती प्रकोपलाई न्यूनीकरण गर्ने उपायका बारेमा पनि ज्ञान हुन आवश्यक छ, ताकि उनीहरूले त्यस्ता जोखिमलाई कम गरी परिवर्तित समस्या तथा अवस्थासँग आफूलाई उठाउन सक्दछन्। जलवायु उत्थानशील कृषि भनेको एक त्यस्तो पद्धति हो जसमा कृषिका विभिन्न खण्डहरूलाई दिगो रूपमा व्यवस्थापन गरिन्छ। यसमा बाली तथा पशुमा भएका वर्तमान प्राकृतिक स्रोतहरू पर्दछन्, जुन एक आपसमा अन्तर सम्बन्धित छन् र जलवायु परिवर्तनका कारण प्रत्यक्ष प्रभावित छन्। जलवायु उत्थानशील कृषिले कृषि पर्यावरणीय प्रणालीको जलवायु परिवर्तनका नकारात्मक असरसँग जुझ्न वा अनुकूलित हुनका लागि क्षमता बढाउँछ। यस पद्धतिले सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्याई दिगो विकास लक्ष्यका विभिन्न आयाममा सहयोग गर्दछ। उदाहरणका लागि, खडेरी भएका स्थानहरूमा पानी व्यवस्थापनका पद्धतिहरूको विकास तथा प्रवर्धन गर्न आवश्यक छ। आकाशे पानीमा भर पर्ने तथा सिँचाइका लागि पानीको अभावमा कृषि कार्य गर्ने कृषकहरूमाझ सिँचाइको सुविधा पुर्याउनका लागि पानी व्यवस्थापनका विभिन्न पद्धति अपनाउन आवश्यक छ। यसमा पानी संरक्षण पद्धति, थोपा सिँचाइ, सामुदायिक पोखरी निर्माण, आकाशे पानी संकलन, फोहरा सिँचाइ, पानी पुन भरण पोखरी आदि पर्दछन्। त्यसै गरी सुक्खा सहन सक्ने जातहरूको विकास भएका छन्, यस्ता जातहरूको अवलम्बन गर्न आवश्यक छ। त्यसै गरी धान खेतमा सघन धान खेती प्रणाली पनि एक पानी व्यवस्थापन पद्धतिका रूपमा लिन सकिन्छ। यसका तीनवटा लक्ष्य रहेका छन्, जसमा दिगो रूपमा कृषि उत्पादकत्व र आमदानी बढाउने, यसै गरी जलवायु परिवर्तनसँग अनुकूलन हुनका लागि कृषि पर्यावरणीय प्रणालीलाई उत्थान स्थानशील बनाउने र कृषि पर्यावरणीय प्रणालीबाट हरित गृह ग्यासको उत्सर्जनलाई घटाउने वा हटाउने रहेका छन्। यस्ता विभिन्न लक्ष्यहरू राखिएका जलवायु उत्थानशील कृषि अभ्यास तथा प्रविधिहरू धेरै छन्। जलवायु परिवर्तनका कारण हामीले भोगिरहेका समस्यालाई न्यूनीकरण गर्नका निम्ति जलवायु उत्थानशील कृषि अभ्यासहरू अवलम्बन गर्न आवश्यक छ। विभिन्न भौगोलिक क्षेत्रहरू लक्षित यस्ता अभ्यासहरू फरक पर्न सक्दछन्। तराईका लागि गोठ तथा भकारो सुधार, झोलमल एक, झोलमल दुई, झोलमल तीन, गडेउले मल, माटो निर्मलीकरण आदि उपयुक्त जलवायु उत्थानशील कृषि अभ्यास वा प्रविधिहरू हुन्। त्यसै गरी मध्य पहाड तथा पहाडी क्षेत्रमा खेर गएको पानी संकलन, बायोचार, प्लास्टिक घर, माटो निर्मलीकरण, बालीमा लाग्ने किराहरू नियन्त्रण गर्न विभिन्न पासोको प्रयोग, छापो, थोपा सिँचाइ, आकाशे पानी संकलन आदि उपयुक्त जलवायु उत्थानशील कृषि अभ्यास वा प्रविधिहरू हुन् भने उच्च पहाड वा हिमाली भेगमा अन्तर्वाली, मिश्रित बाली, सिमेन्ट पोखरी, माटो निर्मलीकरण, झोलमलको प्रयोग, भौतिक तथा मोहनी पासोको प्रयोग उपयुक्त जलवायु उत्थानशील कृषि अभ्यास वा प्रविधिहरू प्रयोगमा ल्याउन सकिन्छ। जलवायु परिवर्तनका नकारात्मक असरले गर्दा कृषक समुदायको जीविकोपार्जन र रहन सहनमा निकै असर गरिरहेको छ। जलवायु परिवर्तनका यस्ता नकारात्मक असरहरूलाई कम गर्नका लागि विभिन्न सम्भावित रणनीतिहरू अपनाउनु जरुरी हुन्छ। यस अन्तर्गत बाली व्यवस्थापनका अभ्यासहरू, पानी तथा रोग किरा व्यवस्थापनका विभिन्न पद्धतिहरूलाई प्रवर्धन गर्ने, संरक्षण कृषिको अवलम्बन गर्ने, पूर्व सूचना प्रणाली तथा बाली बिमालाई चुस्त तथा प्रभावकारी राख्ने आदि विषय वस्तु पर्दछन्। यसमा विशेष महत्वका साथ कृषकका ज्ञान, सिप, जानकारीलाई पनि ध्यानमा राख्न अति आवश्यक हुन्छ। जलवायु उत्थानशील कृषि विस्तारका लागि केही रणनीतिहरू यस्ता रहेका छन् जसमा जलवायु उत्थानशील कृषिका अभ्यासहरूको प्रवर्धन, जसले जलवायु परिवर्तनका कारण कृषक समुदायले भोग्दै आएका असरहरूलाई कम गर्नका निम्ति विभिन्न उत्थानशील अभ्यासहरू अवलम्बन गर्नुपर्दछ। यस्ता समस्याहरूको समाधानका लागि उपयुक्त प्रविधि तथा अभ्यासहरूको प्रवर्धन गर्नुपर्दछ। सकिन्छ भने प्रविधिलाई प्याकेजमा प्रयोग गरी दिगो रूपमा कृषि उत्पादन गर्न आवश्यक हुन्छ। यसले गर्दा विभिन्न प्राकृतिक स्रोतहरूको समुचित प्रयोग भई उत्थानशील समुदायको निर्माण गर्न सकिन्छ। यसै गरी प्राविधिक तथा व्यावहारिक ज्ञान विस्तार, यसले जलवायु परिवर्तनले निम्ताएका विभिन्न प्रयोगहरूलाई न्यूनीकरण गर्नका निम्ति जलवायु उत्थानशील वा जलवायु मैत्री कृषि अभ्यास तथा प्रविधिहरूको अवलम्बन गर्दा त्यससँग सम्बन्धित वा निश्चित प्रविधि, अभ्यास तथा पद्धतिका बारेमा प्राविधिक ज्ञान हुन आवश्यक हुन्छ। खडेरी तथा रोग किरा न्यूनीकरण गर्नका निम्ति क्रमशः थोपा सिँचाइ तथा जैविक विषादी कसरी बनाउन सकिन्छ र कसरी प्रयोग गर्ने भन्ने विषयमा ज्ञान हुन अति आवश्यक हुन्छ। विषादीको हकमा कम वा आवश्यकता भन्दा बढी मात्रामा बिरुवामा राखियो भने त्यसले उत्पादनमा प्रत्यक्ष असर गर्दछ। त्यसैले कुन समयमा कति मात्रामा हाल्ने भन्ने विषयमा ज्ञान लिन आवश्यक छ। यसमा प्राविधिक तथा व्यावहारिक दुवै ज्ञानले उत्तिकै महत्व राख्दछन्। यसै गरी महिलाको क्षमतामा वृद्धि, पुरुषहरूमा कामकाजका सिलसिलामा विदेशिने वा सहर पस्ने संख्या बढ्दो छ। यसले गर्दा महिलाहरूले नै घरको चुलो चौकोदेखि कृषि थलो सबैतिर हेर्नुपर्ने बाध्यता छ। यसले गर्दा महिलाहरूमा कृषि सम्बन्धी कार्यभार थपिएको छ। त्यसैले वर्तमान अवस्थामा उनीहरूको क्षमता बढाउन अति आवश्यक छ। यसका लागि उनीहरूलाई विभिन्न तालिम, गोष्ठी, छलफल आदिमा सहभागी देखि अवलोकन वा अध्ययन भ्रमणका कार्यक्रमहरूमा प्रत्यक्ष संलग्न गराउनु पर्दछ। यसले गर्दा उनीहरूको ज्ञान सिप बढाउन मद्दत गर्दछ। यसै गरी यसरी सिकेका ज्ञानहरूलाई उनीहरूले कृषि कार्य गर्दा अवलम्बन गरी थप कृषि उत्पादन बढाउन सक्दछन्। त्यसै गरी कार्यभार घटाउन वा कृषि कार्यमा लाग्ने समयको बचत गर्नका लागि विभिन्न महिला मैत्री औजार, प्रविधि वा अभ्यासहरूलाई पनि जोड दिन आवश्यक छ। यस्तै सरकारवालाहरूसँगको समन्वय जलवायु उत्थानशील कृषि प्रविधि तथा अभ्यासहरूको विस्तारका लागि विभिन्न सरकारवालाहरूसँगको समन्वय हुन अपरिहार्य छ। यसमा सरकारी गैर सरकारी निजी आदि विभिन्न पर्ने गर्दछन्। कृषि तथा त्यस माताहतका कार्यालय जलवायु उत्थानशील कृषिसँग सम्बन्धित अन्य निकाय जस्तै सिंचाई वन तथा वातावरण सम्बन्धी निकायहरू राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी सङ्घ संस्था विश्वविद्यालय सहकारी संस्था कृषक समूह युवा समूह आदि विभिन्न सरकारवालाहरूसँग पर्याप्त मात्रामा समन्वय हुनुपर्दछ। यस्तो समन्वय राख्न सके विभिन्न स्थानमा अवलम्बन गर्ने कार्यक्रमहरू दोहोरिँदैनन् र कार्यक्रम नतिजामुखी पनि हुन्छ। यस्तै कृषिमा युवाहरूको संलग्नता बढाउने पनि जलवायु उत्थानशील कृषि विकासको रणनीतिमा पर्ने गर्दछ। यसमा कृषिमा युवाहरूलाई संलग्न गरी समग्र रूपमा कृषि उत्पादन तथा उत्पादकत्व बढाउने अर्को महत्वपूर्ण रणनीति हो। युवाहरू देशका कर्णधार भनेर चिनिन्छन्। यिनीहरूलाई तालिम तथा अन्य सेवा सुविधाहरू सहज तथा सरल तरिकाले उपलब्ध गराएर उद्यमशीलताको विकास गर्नुपर्दछ। कार्यक्रम तथा अन्य नीति निर्माणमा पनि युवाहरू समावेश गर्नुपर्दछ। जलवायु उत्थानशील समुदाय विकास गर्न बनाइने कार्यक्रमको निर्माण गर्दा युवाहरूको ज्ञान तथा सिपहरूले टेवा पुर्याउन सक्दछ। त्यसै गरी विभिन्न विषयगत तालिमहरूमा युवाहरूलाई अवसर दिई उनीहरूको क्षमता बढाउन सक्दछौ। यसले गर्दा छिटो र छरितो हिसाबले ज्ञान आर्जनका साथै विस्तार गर्न सकिन्छ। यस्तै अर्को रणनीति रहेको छ कृषक समुदायको ज्ञान तथा प्रविधिलाई समावेश गर्ने। यसमा सामान्य तरिकाले हेर्ने हो भने स्थानीय स्तरको परिवेश स्थानीय कृषक समुदायहरूलाई भन्दा अन्य निकायलाई थाहा हुँदैन, तसर्थ स्थानीय स्तरमा भएका ज्ञान सेप प्रविधिहरूलाई प्रवर्धन गरी समावेश गर्न अति आवश्यक हुन्छ। यसले गर्दा स्थानीय परिवेशमा भएका समस्या सबल पक्ष दुर्बल पक्ष तथा सुधार गर्नुपर्ने सबै पक्षहरू थाहा हुन्छ र सही प्रविधि तथा पद्धति निश्चित स्थानमा पुग्न सफल हुन्छ।
भावना, तपाईँले तयार पार्नुभएको सामग्री सुनेपछि जलवायु उत्थानशील कृषि भनेको कृषिका विभिन्न कालखण्डहरूमा दिगो रूपमा व्यवस्थापन गरिने कृषि प्रणाली रहेछ र यसले बाली तथा पर्यावरणीय प्रणालीको जलवायु परिवर्तनका नकारात्मक असरसँग जुझ्न वा अनुकूलित हुनका लागि क्षमता बढाउँदो रहेछ। साथै यस पद्धतिले सामाजिक तथा आर्थिक विकासमा समेत टेवा पुर्याउँदो रहेछ भन्ने कुरा त थाहा भयो। तपाईँले तयार पार्नुभएको सामग्री सुनिसकेपछि मैले पनि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 10 रहेको भट्टराई नर्सरी उद्योगलाई सम्झे, जुन नर्सरीमा विभिन्न प्रविधिको प्रयोग गरिनुका साथै समुदायका मान्छेको सहभागिता र त्यस प्रविधिले पुर्याएको योगदान र त्यसबाट लिन सकिएको मनक्कै आम्दानीको बारेमा जानकारी समेत लिएको छु र सम्बन्धित जानकारीका आधारमा एउटा रेडियो सामग्री समेत तयार पारेको छु, जुन सामग्री प्रसारण गर्दा लाभदायक नै होला। अत भट्टराई नर्सरी उद्योगका सञ्चालक मोतीराम शर्माका अनुभव अभ्यास सम्भावना र चुनौतीका विषयमा एक स्थलगत रेडियो रिपोर्ट तयार पारेको छु, त्यही सुनौ कि?
हो र, त्यसो भए सुनिहालौ न, किन ढिला गर्नु?
नमस्कार, म कृष्ण शर्मा, जागरण एफएम सुर्खेत। यति बेला म वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 10 स्थित देशकै प्रसिद्ध देउती बजे मन्दिरको दक्षिण पूर्वी भेकमा पर्ने भट्टराई नर्सरी उद्योगमा आइपुगेको छु। यो उद्योग खास गरी नर्सरी उत्पादन सँगसँगै यहाँ कृषि र कृषिजन्य उपजको पनि उत्पादनमा तल्लीन देखिन्छ र यस उद्योगका सञ्चालक हुनुहुन्छ मोतीराम शर्मा। झन्डै 15-16 वर्षदेखि उहाँ यस क्षेत्रमा क्रियाशील हुनुहुन्छ, सर स्वागत छ।
धन्यवाद।
थुप्रै बिरुवाहरू पनि देखियो आसपासमा, तपाईँ अहिले यही बिरुवा सिँचाइ पनि गर्दै हुनुहुन्छ, तपाईँको मूल पेसा नै यही हो कि अर्थात् अन्य कुनै व्यवसायमा पनि आबद्ध?
खास गरी मैले यो पेसा व्यवसाय यो पेसा गरेको सहायक पेसाको रूपमा लिएको छु। मेरो अलि बढी समय चाहिँ उता वकालत पेसामा बढी छ र मैले बिरुवा उत्पादन गर्ने त्यसपछि बिरुवा चाहिँ बिउहरू कलेक्सन गरेर बिरुवा उत्पादन गर्ने नर्सरीको रूपमा चाहिँ बेडा उत्पादन गरेर पेसा व्यवसाय गर्न लागेको झन्डै मेरो 15-16 वर्ष जति भयो। थोरै जग्गामा बिरुवा उत्पादन गर्ने र स्थानीय रूपमा आपूर्ति गर्ने गरेको थिएँ। पछि बिस्तारै माग बढ्दै गयो, यहाँ नेपालमा नपाइने बिरुवाहरू पनि धेरै आवश्यकता पर्छ, बहुविध बिरुवा पाउनु भएको छ।
कृषि क्षेत्रमा देखिएका यी हरिया ससाना बुटाहरू के हुन्, खास के उत्पादन भइरहेका छन्? लक्षण बताइदिनुहोस्।
यसमा हामीले कृषितर्फ हेर्नुहुन्छ भने फलफुलका बिरुवाहरू छन्, आँप छ, लिची छ, अनार, चुनार, सुन्तला, कागती, अम्बा छ, एक केजी अम्बावाला, विभिन्न थरीका थरी थरीका विभिन्न भेराइटीका अम्बाहरू छन्। आँप लिचीहरू पनि विभिन्न भेराइटीका छन्। अब मालदा आँप भयो, दसरी भयो, आम्रपाली भयो, लङ्गडा भयो, यी विभिन्न खालका सिडलेस बिरुवा जातका बिरुवाहरू जो एकै दुई वर्षमै लगाउने बित्तिकै फल्न सुरु गर्छ र फल दिन सक्छ र किसानले समयमै त्यसको फाइदा लिन सक्ने खालका बिरुवाहरू हामीले उत्पादन गर्छौँ र त्यसको आपूर्ति गर्छौँ।
मूल कृषक मात्रै भनेर पनि चिनिने अर्थात् उद्योगी भनेर मात्रै चिनिने नभइकन पशुपालन अब सँगसँगै जडीबुटी उत्पादन हरेक बहुआयामी कृषिभित्रका सबै क्षेत्रहरू समेट्नु भएको छ।
मेरो यो घाँसको नर्सरी छुट्टै ठाउँमा छ। मैले बार रोपनी जग्गामा घाँस उन्नत खालको घाँसहरू लगाएको छु।
यो पोली हाउस झपक्कै देखिन्छ, कतिपय अलिकति पुरानो खालको पनि छ। यो प्रविधि अनिवार्य छ कि यसको विकल्पमा पनि?
यो ग्रीन टनलले सनलाइट सूर्यको प्रकाशलाई छेकेर त्यसलाई चाहिँ छाया दिने अथवा पानी छिटो सुक्न नदिने अनि प्रकाशको सनलाइट चाहिँ सूर्यको प्रकाश सिधै चाहिँ बिरुवामा नजाओस् भनेर त्यसले छेक्नको लागि यो यो पोली ग्रिन हाउसको आवश्यकता पर्दछ।
यो कति महँगो छ सामान्य कृषकको लागि?
अब सामान्य कृषकहरूले आफैले प्रयोग गरेर अब गर्न सक्ने त अब लगानी गर्दाखेरि अलिकति खर्चालु नै छ, तर कृषकहरूलाई प्रोफेसनल कृषकहरूलाई यो जरुरी पनि छ। किन भन्दाखेरि ग्रिन टनलले अरू खर्चलाई पनि घटाउँछ।
फर्मभित्र परपर केही जना दिदीबहिनीहरू काममा लागेको पनि देखिन्छ, उहाँहरू सम्भवतः यही फर्मभित्र रोजगारीमा आबद्ध हुनुहुन्छ।
उहाँहरू अब दिदीहरूको काममा लाग्नु भएको छ, उहाँहरू पर्मानेन्ट काममा लाग्नु भएको छ। मेरो नर्सरी स्थापना भएदेखि उहाँहरूले लाग्नु भएको हो, अब अहिलेसम्म निरन्तर गरिरहनु भएको छ र मैले उहाँहरूलाई अब मेरो आफ्नो तरिकाले भन्दाखेरि अब स्थायी रूपमै उहाँहरू निरन्तर लागिरहनु भएको छ। रोजगारी प्रदान भएको छ। मेरो यता दुईटा तिनवटा नर्सरीमा मेरो छ सातजनाले रोजगारी पाउनु भएको छ, निरन्तर रोजगारी पाउनु भएको छ भने अस्थायी रूपमा काम गर्नेहरू
छुट्टा छुट्टै रूपमा ड्याङ बनाउनु भएको छ। यी देखिने यी साना बिरुवाहरू एकापट्टिका यी के हुन्?
यो तेजपातको बिरुवा हो। यो झन्डै चैत वैशाख जेठ महिनाको बिउहरू ल्याएर पोली ब्यागमा राखेको हो। अब यो एक वर्षको भयो। बिरुवाहरू लगाउँदाखेरि त्यसको डाँट हुन्छ, कमलो डाँट भएको बिरुवा लगाइयो भने पछि बर्खामा कुहिने सम्भावना हुन्छ। जति त्यो बहुवर्षीय बिरुवा भयो त्यति बढी हुर्किने बढ्ने सम्भावना हुन्छ।
यो हारै मिलाएर एकापट्टि यो लाउनु भएको छ, अर्कोपट्टि अर्को छ, एकै ठाउँमा लाउँदा के हुन्थ्यो यो खास?
एकै लाउँदाखेरि अब एउटा चाहिँ यसमा जो ड्याङमा जति बढी भएको छ त्यो बढी भएकोलाई अब पोली ब्याग यतातिर राखियो
ठाउँको
अभाव सदुपयोग गर्नको लागि। त्यसलाई चाहिँ पछि छनौट गर्दाखेरि ठुला भरि एक ठाउँमा र साना भरि एक ठाउँमा राख्ने गर्छौँ।
हजुर, अब यतिकैमा एकजना अङ्कल, उहाँसँग त मेरो परिचय छैन, फर्ममा आउनु भएको छ। अङ्कल नमस्कार। अनि के कति कारणले आउनुभयो यहाँ बिरुवाहरू हेर्नलाई? हो कि
बिरुवाहरू हेर्न? अब यो के बिरुवा छ उहाँ भएपछि सबै कुरो थाहा हुने भयो।
थाहा हुने भयो रेटहरू के के छ भन्ने,
रेट पनि अनि यसको त गुण आदि इत्यादि सबै कुरो परिचय उहाँ भएपछि हुने जो हो अभिपछि हामी पाउनु त्यस कारण उहाँलाई देखेर।
तपाईँले झट्टै हेर्दाखेरि यहाँ तपाईँका लागि उपयुक्त हुने खालका केही बिरुवा होला नि भन्ने ठान भएको छ?
किन्नु हुनु सबै उपयुक्त हो हुन त, तर आवश्यक हुनु आफ्नो जग्गामा आफूलाई त्यो किसिमको जुन किसिमको आफ्नो इच्छा हुन्छ उही किसिमको लगेर जाने लगाउने आँप लगियो, कागती लगियो, अरू नै फल्ने त भएको छैन। एक दुई वर्ष तिन वर्ष
हजुर। यो सिलसिला एउटा कुनै क्षणिक समयको मात्रै हो, यो निरन्तर चलिरहन्छ। यो फर्ममा कृषक दाजुभाइहरू आउने र यसबाट आवश्यक मात्रामा आफूलाई चाहिएका चिजहरू लिएर जाने चलिरहन्छ। एउटा आफैमा पनि फरक पेसामा वकालतको पेसामा कानुनको क्षेत्रमा काम गर्ने मान्छे स्वयं आफू यो कृषि क्षेत्रमा र भनौँ नर्सरीको उद्योग क्षेत्रमा लाग्नु भएको छ, यसको रिपोर्टिङका लागि यहाँ आए। यस यो उद्योगका सञ्चालकज्यूले गर्नुभएको मेहनत हामी सबैले ग्रहण गर्नुपर्ने, उहाँ लगावलाई राख्नुपर्ने आवश्यकता देखिन्छ, ताकि यसमा राज्य र सम्बन्धित सरकारवालाहरूको पनि ध्यान जान जरुरी छ।
तपाईँ अहिले रेडियो कार्यक्रम जलवायु उत्थानशील कृषि सुनिरहनु भएको छ। यो कार्यक्रम एफसिओ नेपाल ग्रेप परियोजना संघको सहकार्यमा जागरण एफएमले तयार पारेको हो। ग्रेप युरोपियन युनियन, जर्मनी सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा कृषि पर्यावरण दिगो र सुदृढ गर्न जीआईजेडद्वारा लागू गरिएको कार्यक्रम हो। रेडियो कार्यक्रम जलवायु उत्थान शिर कृषि हरेक शुक्रबार बिहान 8:30 बजेदेखि आधा घण्टासम्म जागरण एफएम 90.8 MHz साथै मोबाइल एप्लिकेशन हाम्रो पात्रो अनलाइन जागरण.com र फेसबुक पेज जागरण नेटवर्कमा एकैसाथ सुन्न सकिन्छ।
आज हामी कार्यक्रम जलवायु उत्थानशील कृषिको दोस्रो श्रृङ्खलामा छौँ। अहिलेसम्म हामीले जलवायु परिवर्तनसँग सम्बन्धित आधारभूत कुराहरू सम्मिलित अध्ययन सामग्री र सोही विषयमा तयार पारिएको स्थलगत रेडियो रिपोर्ट पनि सुन्यौँ। भावना, मलाई भने यस विषयमा अझै स्पष्ट हुन पाए हुन्थ्यो भन्ने पो लागिरहेको छ त।
तपाईँलाई मात्र हो र श्रोतालाई पनि जलवायु उत्थानशील कृषिका बारेमा अझै थप कुरा जान्न मन छ होला नि त। त्यसो भए मैले यसै विषयमा वीरेन्द्रनगर नगरपालिकाको कृषि विकास शाखा प्रमुख हेमराज केसीसँग कुराकानी गरेको छु, त्यही सुनौ न।
जलवायु उत्थानशील भनेको चाहिँ सामान्यतया तपाईँले चाहिँ यो जुन अहिले ग्लोबल वार्मिङको इस्यु छ, जलवायु परिवर्तन भइरहेको इस्यु छ नि, यो हाम्रा कृषि कर्महरूबाट पनि यसलाई चाहिँ जलवायु परिवर्तन जुन भइरहेको कुरा छ यसलाई चाहिँ कृषि कर्महरूबाट के गरिकन घटाउन सकिन्छ अथवा चाहिँ त्यो जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण गर्ने उपायहरूसँग सम्बन्धित रहेर त्यस्ता किसिमको प्रविधिहरू प्रयोग गरेर कृषि कर्म गर्ने भन्ने कुरा बुझिन्छ।
यो जलवायु उत्थानशील कृषि गर्नका लागि चाहिँ कस्तो खालका प्रविधिहरू अपनाउन सकिन्छ?
यसको लागि चाहिँ अब विभिन्न हाम्रो चाहिँ अब क्षेत्रमा विशेष गरी हरेक कुरामा हामीले खेती प्रविधि प्रयोग गर्ने प्रविधिको कुराहरूमा, बिउ छरणको कुरामा, होइन सिँचाइ गर्ने कुराहरूमा, विभिन्न स्टेपहरू जस्तो होइन ती सबै कुराहरूमा चाहिँ हामीले चाहिँ जलवायु मैत्री प्रविधिहरू जस्तो कि जस्तो सिँचाइको कुराहरूमा अब हामीलाई चाहिँ कम सिँचाइ चाहिने खालका बालीहरू छरण गर्न सक्छौँ, होइन सडेन सहन सक्ने, डुबान सहन सक्ने जातहरू फ्लडिङ भयो भने, होइन त्यसै गरी चाहिँ अब पानी कम हुने ठाउँमा सिँचाइको व्यवस्था नभएको ठाउँमा ड्रिप इरिगेसनहरू अथवा थुपा सिँचाइहरू प्रयोग गर्ने कुराहरू भयो, होइन अनि अब किराहरू रोग किराहरूको बढी प्रकोप हुने ठाउँ क्षेत्रमा चाहिँ अब नेटहरू प्रयोग गर्ने, होइन मल्चिङमा चाहिँ स्थानीय स्रोत साधनहरू प्रयोग गरेर चाहिँ मल्चिङको व्यवस्थापन गर्ने, यस्ता धेरै कुराहरू भनौँ एउटा 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 बाटो मात्र नभइकन प्रविधिमा हामीले चाहिँ गर्ने एक्टिभिटीहरूमा पनि खनजोतको कुराहरूमा पनि हामीले चाहिँ धेरै खनजोत नगर्ने कुराहरू हामीले चाहिँ एडप्ट गर्नुपर्ने हुन्छ, होइन जिरो टिलेजका कुराहरू छन्, होइन मिनिमम टिलेजका कुराहरू छन्, हो यस्तो कुराहरू ध्यान दिनु पर्यो। हामीले सिँचाइ गर्दाखेरि पनि, बिउ छरण गर्दाखेरि पनि, खनजोत गर्दाखेरि पनि यस्ता कुराहरूमा ध्यान दिनु भने अलिकति चाहिँ जलवायु मैत्री प्रविधिहरू हुन्छन् भन्ने लाग्छ। जस्तो अहिले चाहिँ सिँचाइको कुरामा पनि यो जमिन पानी चाहिँ आकाशको पानी चाहिँ रनभर गइहाल्ने, होइन अब रिचार्ज नहुने जमिनभित्र, रिचार्ज नभएको कारणले गर्दा चाहिँ वरिपरिका मुहानहरू सुक्ने यो समस्या छ नि त। यस कारणले चाहिँ अब पोखरीहरू बनाउँदा पनि हामीले चाहिँ धेरै कङ्क्रिटहरू प्रयोग नगरिकन, सिमेन्ट सरियाहरू प्रयोग नगरिकन हामीले सोयल सिमेन्ट भन्ने नयाँ प्रविधिहरू आएको छ अहिले, होइन माटो र सिमेन्ट मात्र प्रयोग गरिकन पोखरीहरू बनाउने त्यस्तै कुराहरूमा चाहिँ हामीले ध्यान दिन सक्यौँ भने
अहिले भइरहेका अभ्यासहरू कस्ता छन् त यो जलवायु उत्थानशील कृषिका लागि?
अब हामीले गरेका कृषितिरका कर्महरूमा चाहिँ हामीले अलिकति पारम्परिक खेतीलाई चाहिँ बढाउन खोजेका छौँ, होइन पारम्परिक टोटल नसके पनि आइपिएम प्रविधि भन्ने छ, एकीकृत सत्रजी व्यवस्थापनको कुराहरू, होइन त्यसपछि चाहिँ पारम्परिक खेतीमा तपाईँको चाहिँ पारम्परिक मलहरू, कम्पोस्ट मलहरू, भर्मी कम्पोस्ट, गणौली मलहरूको प्रयोग गर्ने, अनि सिँचाइ गर्दाखेरि चाहिँ थोपा सिँचाइहरू प्रयोग गर्ने, पोखरीहरू बनाउँदाखेरि चाहिँ माटो सिमेन्टका पोखरीहरू बनाउने, यस्ता कुराहरू चाहिँ आउँछन् यसमा।
अनि यो छ नि अहिले गरिरहेको कृषि प्रणाली र जलवायु उत्थानशील कृषि गर्दाखेरि हुने लाभ अथवा खर्च के कस्ता छन् त यसमा चाहिँ?
लाभ त अब यो दिगो रूपमा चाहिँ लाभ त लाभ नै छ यसबाट। यस के सिकाउँछ भने हामीले चाहिँ स्थानीय स्तरमा उपलब्ध हुने स्रोत साधनहरूको उचितम प्रयोग गर्नुपर्छ भन्ने कुराहरू आउँछ यसमा, होइन धेरै अधिकतम प्रयोग पनि गर्ने होइन र प्रयोगै नगर्ने भन्ने पनि होइन। त्यस कारणले चाहिँ इकोनोमिकल्ली पनि अलि त्यस्तो मार पर्ने खालका छैनन् प्रविधिहरू। हामीले चाहिँ मल्चिङहरू स्थानीय स्रोत साधनहरूमा उपलब्ध हुने मल्चिङका सामग्रीहरू प्रयोग गरेर चाहिँ छापाको व्यवस्थापनहरू गर्ने, त्यसपछि चाहिँ तपाईँले होइन त्यो मैले जुन कुरा गरिरहेको छु तपाईँको पोखरीका कुराहरूमा पनि धेरै कङ्क्रिटहरू, गिटीहरू, रड सरियाहरू प्रयोग नगर्दा त इकोनोमिकल्ली पनि त असर चाहिँ कम पर्छ नि त, होइन त्यस कारणले चाहिँ त्यस्तो चाहिँ धेरै फरक पर्ने, इकोनोमिकल्ली पनि सस्तो पर्ने र दिगो रूपमा चाहिँ किसानलाई चाहिँ वातावरण संरक्षण हुँदै चाहिँ खेती प्रविधि पनि दिगो रूपमा बढ्ने देखिन्छ यतातिरबाट भने चाहिँ अब हाम्रो किसानहरूले अवलम्बन गरिरहेको भने त म्याम अब रासायनिक विषादीहरूको अत्याधिक प्रयोग गरिरहनु भएको छ, होइन रासायनिक मलहरूको बढी प्रयोग गरिरहनु भएको छ, यो चाहिँ उहाँहरूले चाहिँ परम्परागत शैलीमा आफूले चाहिँ जसरी हुन्छ उत्पादन बढी लिने कुराहरू मात्र छौँ हामी, त्यो चाहिँ फेरि रूपमा उत्पादन देखिए पनि दीर्घकालीन रूपमा त्यसले असर गरिरहेछ, हाम्रो माटोलाई चाहिँ बिगारिरहेछ, माटोको स्वास्थ्य बिगारिरहेछ, होइन वातावरण बिगारिरहेछ, पोल्युसन, एयर पोल्युसन भइरहेछ, वाटर पोल्युसन भइरहेछ, होइन त्यस कारणले चाहिँ जलवायु मैत्री प्रविधिमा चाहिँ हामीले तकभर चाहिँ बाहिरबाट आउने कुराहरूलाई भन्दा पनि हाम्रो स्थानीय स्रोत साधनमा उपलब्ध भएका स्रोत साधनहरू प्रयोग गर्ने, बिउ बिजनको कुरामा पनि त्यस्तै रैथाने जातहरू प्रयोग गर्ने होइन, अनि हामीसँग भएको सिपहरू पनि चाहिँ हाम्रो आफूसँगै भएको पुराना ट्रेडिसनल सिपहरूलाई पनि थोरै परिमार्जन गरेर प्रयोग गर्ने जस्ता कुराहरूलाई हामी जोड दिने भएको कारणले गर्दा यो चाहिँ सस्टेनेबल वेमा अथवा दिगो रूपमा जानका लागि चाहिँ यसले हेल्प गर्छ।
अनि सर छ नि अब परम्परागत रूपमा कृषि गरिरहनु भएका किसानहरूलाई चाहिँ अब यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि कृषि क्षेत्रमा आएको परिवर्तनलाई कतिपय किसानले बुझ्नुहुन्छ, कतिपय थाहा पनि छैन यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि। अनि यो जलवायु उत्थानशील कृषिका लागि चाहिँ सरकारी त्यस पछाडि गैर सरकारी निकायहरूले कृषकहरूलाई कसरी सघाइरहेका छन् त यो कुरामा चाहिँ?
यो कुरामा पहिलो कुरा त हाम्रो अब खेतीको कुराहरू उहाँहरूले जानी नजानी बिहोरिरहनु भएको छ, भोगिरहनु भएको छ, होइन हामी सबैले भोगेको देखेको कुरा हो। अब यसमा चाहिँ अवेरनेसकै कुरा छ, पहिलो कुरा हामीले चाहिँ सचेतनाको माध्यमबाट सरकारी निकाय होस् या गैर सरकारी निकाय होस् उहाँहरूले चाहिँ हाम्रो कर्णाली प्रदेशकै हकमा चाहिँ कर्णाली त्यसलाई अर्ग्यानिक प्रदेश बनाउने भनेर चाहिँ जुन घोषणा गरेको छ, त्यस कारणले चाहिँ जति पनि चाहिँ यहाँभित्र भएका एनजिओ आइएनजिओहरूले चाहिँ अथवा सरकारी निकायहरूले चाहिँ पारम्परिक खेती मार्फत अथवा चाहिँ आइपिएम टेक्नोलोजी मार्फत होइन कृषि प्रविधिहरूमा पनि चाहिँ अब हाम्रो लोकल रिसोर्सेसहरू प्रयोग हुने खालका प्रविधिहरूलाई प्रयोग गरेर चाहिँ लैजानुपर्छ भनेर चाहिँ लागिरहनु भएको छ सबैजना।
यो सरकारी स्तरबाट चाहिँ यसको लागि चाहिँ नीति नियम अनुदान दिने कुराहरू पनि हुन्छ किसानहरूलाई, होइन यो कुराहरू चाहिँ कसरी सहयोग भइरहेको छ?
भइरहेको छ। अर्ग्यानिक प्रदेश बनाउने भनेपछि चाहिँ अर्ग्यानिक भन्ने बित्तिकै चाहिँ केलाई सपोर्ट गर्यो भन्दाखेरि जलवायु मैत्री नै हो त्यो कुरा, होइन त्यसमा चाहिँ अर्ग्यानिक मलको कुरा आउँछ, अर्ग्यानिक विषादीको कुराहरू आउँछ, अनि स्थानीय स्तरमा उत्पादन स्थानीय स्तरमा उपलब्ध हुने स्रोत साधनको कुराहरू आउँछ, होइन स्थानीय रैथाने बिउहरूको कुरा आउँछ, त्यति कुराहरूलाई प्रमोट गर्ने नीति सरकारले लिइसकेका छ, होइन सङ्घीय सरकारहरू छ, प्रदेश सरकारहरू छ, स्थानीय सरकार, हामीले पनि जैविक खेती जैविक विषादी उत्पादकलाई जैविक पारम्परिक खेती उत्पादकलाई चाहिँ हामीले मल दिएर हुन्छ कि जैविक विषादीहरू दिएर हुन्छ कि होइन प्रोत्साहन गरिरहेछौँ, गरिरहेको अवस्था छ। प्रदेश सरकारले पनि स्थानीय सरकारले पनि त्यस्तो किसिमको अब एकैचोटि चाहिँ चेन्ज गर्न गाह्रो छ, यो अलिकति चाहिँ किसानहरू चाहिँ थोरै चाहिँ रासायनिकतिर अथवा चाहिँ आफ्नो तरिकाको खेती प्रणालीमा अभ्यस्त भइसकेको अवस्थामा चाहिँ अलिकति चाहिँ ड्रास्टिक चेन्ज आजको भोलि चेन्ज त छैन होइन, तर दीर्घकालीन रूपमा चाहिँ सस्टेनेबल वेमा हामी जाने हो कृषिको क्षेत्रमा भने चाहिँ नीतिगत कुराहरू आइरहेका छन् होइन, अब यसलाई चाहिँ बिस्तारै इम्प्लिमेन्टेसन गरेर हुन्छ बिस्तारै।
हुन्छ सर, समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
ए हस्, धन्यवाद म्याम।
आजको कार्यक्रममा हामीले जलवायु उत्थानशील कृषि र यस सम्बन्धी प्रविधि तथा अभ्यासका बारेमा छलफल गर्यौं। अब भने आजको कार्यक्रमका लागि निर्धारित समय सकिने लाग्यो। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमका बारेमा सल्लाह, सुझाव र प्रतिक्रिया पठाउनका लागि हामी तपाईँलाई अनुरोध गर्दछौ।
प्रतिक्रियाका लागि जागरण एफएमको इमेल fmjagaran.sket@gmail.com, फोन नम्बर 083-524-342 का साथै फेसबुक लाइभबाट सुनिरहनु भएको छ भने कमेन्ट बक्समा पनि आफ्नो प्रतिक्रिया लेख्न सक्नुहुनेछ।
हवस् त, अर्को साता पुनः कार्यक्रम जलवायु उत्थानशील कृषिको अर्को श्रृङ्खला सुन्नका लागि तपाईँलाई निम्तो छोड्दै आजको कार्यक्रमबाट भने कार्यक्रम उत्पादन टिमका सम्पूर्ण सहकर्मी सहित म कृष्ण शर्मा
अनि म भावना राणा पनि
बिदा हुन्छौँ। नमस्कार।